بسم اللہ الرحمن الرحیم. السلام علیکم ناظرین. انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے اور آج ہم انداز جہاں میں گفتگو کریں گے نیٹو اجلاس کے بارے میں. ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir اور ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir. ہمیں آپ کے نظریات کا بھی انتظار رہے گا, تو لیجیے ملاحظہ فرمائیے انداز جہاں. جی ہاں ناظرین, افغانستان کے بارے میں نیٹو کا سربراہی اجلاس پیر کو شکاگو میں ایک بیان جاری کر کے ختم ہوا. اجلاس سے پہلے ہی افغانستان سے انخلا کے بارے میں نیٹو کے اراکین کے درمیان اختلاف کھل کر سامنے آ گیا تھا. خاص طور پر فرانس کے نئے صدر فرانسوا اولینڈ نے امریکی صدر اور برطانوی وزیر اعظم سے ملاقاتوں میں صاف اور واضح لفظوں میں کہہ دیا تھا کہ وہ 2012 میں اپنے فوجی واپس بلانے کے پابند ہیں, کیونکہ انہوں نے اپنے عوام سے وعدہ کیا تھا کہ الیکشن جیتنے کی صورت میں وہ 2012 میں ہی فرانسیسی فوجیوں کو افغانستان سے واپس بلا لیں گے. نیٹو کے سیکرٹری جنرل نے ان کے اس بیان پر اپنے رد عمل میں کہا تھا کہ نیٹو نے 2014 میں انخلا کا فیصلہ کیا ہے اور تنظیم کے اراکین کو اس فیصلے کی پابندی کرنی چاہیے, لیکن اجلاس میں فرانس کو اس بات کی اجازت دے دی گئی کہ وہ رواں سال میں اپنے فوجی افغانستان سے واپس بلا لے. اجلاس میں اسی کے ساتھ اعلان کیا گیا کہ نیٹو کے دیگر اراکین 2014 میں اپنے فوجیوں کو نکالیں گے. نیٹو کے سیکرٹری جنرل نے اجلاس کے اختتام پر کہا ہے کہ افغانستان سے فوجیں نکالنے کا مطلب یہ نہیں ہوگا کہ نیٹو کی ذمہ داریاں افغانستان میں ختم ہو گئیں. اجلاس سے قبل اقوام متحدہ نے ایک رپورٹ جاری کر کے نیٹو پر سخت تنقید کی تھی اور کہا تھا کہ نیٹو کے اراکین نے افغان فوج اور سیکیورٹی اہلکاروں کی ٹریننگ اور انہیں جدید اسلحے سے لیس کرنے کے تعلق سے اپنے وعدے پر عمل نہیں کیا ہے, جبکہ طالبان اور دیگر مسلح گروہ جدید ترین ہتھیاروں سے لیس ہیں. پاکستان کے صدر آصف علی زرداری نے اجلاس سے خطاب میں کہا ہے کہ سلالہ چیک پوسٹ پر حملے میں دہشت گردی کے خلاف پاکستان کی کوششوں کو دھچکا لگا ہے. انہوں نے نیٹو کی سپلائی کی بحالی کے حوالے سے کہا ہے کہ حکومت پارلیمنٹ کے فیصلے پر عمل کرے گی اور اس بارے میں تمام سیاسی جماعتوں میں اتفاق پایا جاتا ہے. پہلے تو امریکی ذرائع نے اعلان کیا تھا کہ اجلاس کے موقع پر صدر آصف علی زرداری سے باراک اوباما کی ملاقات نہیں ہوگی, کیونکہ باراک اوباما نے فیصلہ کیا ہے کہ جب تک نیٹو کی سپلائی بحال نہیں ہو جاتی اس وقت تک پاکستان کے صدر سے ملاقات نہیں کریں گے, لیکن پیر کو دونوں سربراہوں کے درمیان مختصر صحیح مگر ملاقات ہوئی, جس کے بعد امریکی صدر نے کہا ہے کہ نیٹو کی سپلائی کی بحالی کے تعلق سے کچھ بات آگے پڑی ہے. اس تعلق سے اس بات کا ذکر بھی ضروری ہے کہ اجلاس کے دونوں دن شکاگو میں عوام نے امریکہ اور نیٹو کی جنگی پالیسیوں کے خلاف زبردست مظاہرے کیے ہیں. تو آئیے چلتے ہیں لندن اسٹوڈیو, جہاں بر صغیر کے ممتاز دانشور ڈاکٹر علی جعفر زیدی صاحب موجود ہیں. ان سے گفتگو کا آغاز کرتے ہیں. زیدی صاحب السلام علیکم جناب.
جی وعلیکم السلام.
زیدی صاحب, شکاگو اجلاس کے بارے میں آپ کی رائے کیا ہے؟
جی, شکاگو کا جو نیٹو کا اجلاس ہوا
جی,
اس میں امریکہ جو چاہتا تھا وہ ایک حد تک اس نے حاصل کیا
جی,
لیکن دنیا کے عوام کا رد عمل بھی سامنے آیا. شکاگو کی سڑکوں پر لوگوں نے مارچ کی, ان پہ تشدد پولیس نے کیا, اور فرانس کے صدر نے جو وہاں پر سٹینڈ لیا تھا اپنے الیکشن کے دوران, وہی سٹینڈ انہوں نے لیا اور اس پہ نیٹو اور بالخصوص اوباما کو اس پہ ایگری کرنا پڑا. चुनाचे ये जो अजलास है इसके बहुत से इसके पहलू हैं, लेकिन अहम पहलू इसका ये है कि जो हदफ वो हासिल करना चाह रहे थे
जी।
उसमें नेटो की सप्लाई पाकिस्तान में वो शायद उस तरह से हासिल नहीं हो पाया, और ये ऐलान के 2024 तक उनकी अफवाज वहाँ ट्रेनिंग के लिए मौजूद रहेंगी उस पर भी बहुत लेदे हुई, और 2014 की बजाय अब वो 2013 में वहाँ की अफगान सिक्योरिटी फोर्सेस को बहुत सा जो ट्रेनिंग बज़ाहिर वो कहते हैं ट्रेनिंग वो देकर और उनको हैंडओवर करना शुरू कर देंगे। मगर जो इन्होंने हासिल किया वो ये है कि तमाम मेंबर ममालिक से 1.3 बिलियन डॉलर्स की कमिटमेंट करवाई है, और वो खर्चा जो के दूसरे
जी लंदन से राबता मुनकता हो गया है। इस्लामाबाद स्टूडियो में पाकिस्तान के सीनियर तजिया निगार सफदर रजा साहब मौजूद हैं। सफदर रजा साहब अस्सलाम वालेकुम जनाब।
वालेकुम अस्सलाम
जी। सफदर रजा साहब, नेटो का शिकागो सरबराही इजलास आपके ख्याल में किस हद तक कामयाब कहा जा सकता है?
मैं ये समझता हूँ कि ये अमेरिका की नेटो के लिए एक, क्योंकि सदर अमेरिका ने ऐलान किया था कि वो 2014 तक अफगानिस्तान से फौजी इनखला करेंगे, अगरच मैं इसको इनखला का लफ्ज नहीं कहता, बल्कि उन्होंने अब तो इनखला की बात न रही, और जो उन्होंने इलेक्शन में तब्दीली के वादे किए थे फौजों की तादाद में कमी है, क्योंकि बहरहाल किसी न किसी हवाले से उन्होंने जो स्ट्रेटेजिक मुआहदा अफगानिस्तान से पिछले चंद दिनों में किए हैं उसके मुताबिक तो अमरीकी अफवाज वहाँ काफ़ी अरसे तक मुस्तकर रहेंगी। लेकिन बहरहाल इसको वो इनखला की बात अगर कहते हैं तो हम कहते हैं कि फौजों का बड़े हिस्से का इनखला की बात है। तो उस सिलसिले में ये था कि कैसे हम इसको मिलिटरली करेंगे, जबकि फ्रांस के नए इतदाल पसंद सदर भी आए हैं जिन्होंने ऐलान किया हुआ था कि वो सन 2012 के आखिर तक अपनी अफवाज को अफगानिस्तान से निकाल लेंगे, क्योंकि अब फ्रांस की बेशुमार फौजें हैं, और आप देखें कि जहां पर भी यूरोप में हकीकी जमहूरियत आई है, चाहे वो इटली में थी, चाहे वो स्पेन में थी, चाहे और ममालिक में थी, चाहे अब फ्रांस में है, तो वो नेटो और अमरीकी जारहियत का साथ छोड़ के अपने अवाम का साथ देते हैं, क्योंकि ये अवामी मुतालबा होते हैं। तो मैं ये समझता हूँ कि मकासद के अतबार से अमरीका ने कुछ ज़्यादा हासिल नहीं किया, लेकिन पाकिस्तान के पॉइंट ऑफ व्यू से अगर मैं देखूँ तो पाकिस्तान में ये बहुत बात चल रही है कि देखिए कि आप यहाँ सदर पाकिस्तान को वहाँ पर दावत नहीं दी जा रही, और सदर पाकिस्तान जब तक ऐलान नहीं करेंगे नेटो सप्लाई की बहाली का तब तक सदर अमेरिका उनसे मुलाकात नहीं करेंगे। लेकिन मैं ये समझता हूँ कि सदर पाकिस्तान को दावत भी दी गई और सदर पाकिस्तान ने अमेरिकी मीडिया के ऐलानात के बरअक्स नेटो सप्लाई की बहाली का ऐलान भी ना किया, क्योंकि बहरहाल इस सिलसिले में हुकूमत और अपोजिशन तकरीबन मुत्तहिद हैं कि हम अमेरिका के साथ कोई बहुत बड़ी बारगेन और ब्रेक थ्रू के बगैर ये सप्लाई बहाल नहीं करेंगे। तो मैं ये समझता हूँ कि ये अमेरिका की बड़ी नाकामियों का एक मुजाहरा था नेटो कॉन्फ्रेंस, और अमेरिका इस सिलसिले में सिवाय पुराने ऐलानात दोहराने के कोई हासिल नहीं कर पाया। ये सिर्फ PR थी कि चंद ममालिक हैं नेटो के सरबराहान हैं, और बरतानिया है और फ्रांस है और नेटो के दूसरे ममालिक हैं जर्मनी के, और ये लीडर्स हैं, और पाकिस्तान और अफगानिस्तान के पपेट प्रेसिडेंट्स हैं, और हम अफगानिस्तान से इनखला कर रहे हैं। इसके अलावा कि ये एक पब्लिक रिलेशन और आवाम को दिखावे की एक कॉन्फ्रेंस हुई है, इस कॉन्फ्रेंस से कुछ भी बरामद नहीं हुआ।
जी बहुत बहुत शुक्रिया। अली जाफर जैदी साहब
जी।
जी जनाब, आप अपनी गुफ्तगु मुकम्मल करना चाहेंगे या मैं सवाल करूं?
जी मैं बस आखिरी फकरा कंप्लीट कर लूं तो फिर आप सवाल कर लीजिए। वो फकरा ये था कि इन्होंने ये कामयाबी जरूर हासिल कर ली कि 1.3 बिलियन डॉलर्स हर मुल्क इत्तेहादी मुल्क पर इसको, यानी यूं समझें जुर्माने के तौर पर लगाया और वो ममालिक इससे एग्री कर गए। यानी नेटो की अफवाज का हर साल का जो खर्चा है
जी,
उसमें उन ममालिक से पैसा हासिल करने में गालबन ओबामा कामयाब हुए। अदरवाइज इस कॉन्फ्रेंस का कोई भी ऐसी नई बात सामने नहीं आई जो पहले नहीं कही जा रही थी।
जी अच्छा जी, मेरा सवाल यह है कि अभी सफदर रजा साहब ने भी उस तरफ इशारा किया कि नेटो के इजलास से पहले नेटो के सेक्रेटरी जनरल ने यह कहा था कि मुमकिन है कि शिकागो इजलास में पाकिस्तान को शिरकत की दावत ना दी जाए, और पाकिस्तान को शिरकत की दावत उस वक्त दी जाएगी जब वो नेटो की सप्लाई बहाल कर दे। लेकिन आखिर वक्त में पाकिस्तान के सदर को दावत भी दी गई, वो गए भी, और जब वो शिकागो गए तो फिर अमरीकी ज़राए ने यह ऐलान किया कि बाराक ओबामा आसिफ जरदारी से मुलाकात नहीं करेंगे क्योंकि उन्होंने यह फैसला किया है कि जब तक पाकिस्तान नेटो की सप्लाई बहाल नहीं कर देता है उस वक्त तक पाकिस्तान के सदर से वो मुलाकात नहीं करेंगे। लेकिन पीर के रोज मुख्तसर सही, बाराक ओबामा ने आसिफ जरदारी से मुलाकात भी की और आसिफ जरदारी ने नेटो के इजलास में शिरकत भी की। इस बारे में आपका तबसरा क्या है?
जी, ये बहुत से हमारे यहाँ एक लफ्ज़ है, इसको नूरा कुश्ती कहते हैं
जी।
ये वो कुश्ती है जो अरेंजमेंट्स के साथ होती है और मीडिया भी इस कुश्ती को उसी हवाले से पोर्ट्रे करता है। मतलब ये नामुमकिन है कि पाकिस्तान का सदर बगैर किसी अमेरिका की मर्जी के या सदर की मर्जी के खिलाफ वो कोई सॉलिड स्टैंड ले सके, क्योंकि उनकी तमाम ताकत का सरचश्मा, खा वो कोई भी हुक्मरान हो, वो अमेरिका है। ताकत का सरचश्मा पाकिस्तान में इस वक्त अवाम नहीं है। चुनाचे अमेरिका के सामने ये बात कहनी और मीडिया की तरफ से इसकी पब्लिसिटी का होना उनके जाने से पहले, उनको मैं समझता हूँ पाकिस्तान के अवाम में थोड़ी सी मकबूलियत देने की बात थी, और उसके पीछे मीडिया का वहाँ पर जो इतना बड़ा ये डिस्कशन खड़ी की गई कि मुलाकात नहीं होगी वगैरह वगैरह और ये और वो महज इसलिए कि इस वक्त पाकिस्तान में हुक्मरान, खा वो फेडरल गवर्नमेंट में या प्रोविंशियल गवर्नमेंट्स के हैं, उनकी साख अवाम में उस तरह नहीं रही, और अब पाकिस्तान में इलेक्शन भी अनकरीब हैं। चुनाचे अमेरिका को वहाँ पर अपने मफादात के तहफ्फुज के जो जो लोग हैं उनको ही दोबारा इख्तदार में लाने का इरादा और प्लान होगा, जिसकी वजह से वो अनपॉपुलैरिटी जो कि वहाँ हो चुकी है हुक्मरानों की, उसको मैं समझता हूँ इस्टेब्लिश करने की ये कोशिश थी। वरना नेटो की सप्लाई पर हम सब जानते हैं कि वो रूट खोलने के लिए पाकिस्तान पैसे मांग रहा है, और पैसे अगर ये कोई असूली वो नहीं है कि हम रूट खोल दें, इसलिए नहीं खोल रहे कि हमारी सॉवरेनिटी पर ये हमला है, ये बाहर सामने एक बात है, लेकिन अंदर बात ये है कि हमारी सड़कें ख़राब हो गई हैं, हमें पैसा चाहिए। सो ये पैसा जिस वक्त भी एग्रीमेंट हो गया कि इतने पैसे हम देंगे तो ये सप्लाई बहाल हो जाएगी इस पे, क्योंकि हमने माजी में देखा पार्लियामेंट करारदाद मंजूर करती है कि ड्रोन हमला नहीं होगा, लेकिन ड्रोन हमला 2 घंटे के बाद होता है, और वही पार्लियामेंट भी मौजूद है, वो बयान देने वाले हजरात भी मौजूद हैं। सो पार्लियामेंट का ये प्रेशर या ये सामने आना कि नेटो की सप्लाई बहाल नहीं होगी, ये उस वक्त बहाल हो जाएगी जबकि अमेरिका के वहाँ पर जो भी मुहाफिज हैं मफादात के, उनको जब पैसे वैसे उस तरह से मिल जाएंगे। लेकिन मीडिया का जो रोल है उसके ज़रिए कोशिश ये की गई है कि इंटरनेशनली और नेशनली आसिफ जरदारी साहब की जो गुडविल है उसको बिल्ड किया जाए कि वो अमेरिका के साथ ज़रा बिल्कुल उसके साथ नहीं है बल्कि उनसे इख्तलाफ भी कर सकते हैं।
जी बहुत बहुत शुक्रिया जैदी साहब। और नाज़रीन, टेलीफोन लाइन पर हमारा राबिता बरकरार हुआ है पाकिस्तान के सीनियर तजिया निगार प्रोफेसर शमीम अख्तर साहब। शमीम अख्तर साहब, अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम जनाब, कैसे मजा आ रही
है? बस खुदा का शुक्र है जनाब। नेटो के सरबराही इजलास के बारे में हमारी गुफ्तगू हो रही है, گفتگو پاکستان کی شرکت کے مرحلے تک پہنچی ہے کہ پہلے تو نیٹو کے سیکرٹری جنرل نے یہ اعلان کیا تھا کہ پاکستان جب تک نیٹو کی سپلائی بحال نہیں کرے گا اس کو اجلاس میں شرکت کی دعوت نہیں دی جائے گی، لیکن اجلاس میں شرکت کی دعوت دی گئی۔ نیٹو کی سپلائی کے بارے میں تو ہم بعد میں گفتگو کریں گے، یہاں پر بہت سے لوگوں کا کہنا یہ ہے کہ اگر افغانستان کے بارے میں کوئی اجلاس ہو رہا ہے تو پاکستان کی شرکت کے بغیر وہ اجلاس کامیاب نہیں ہو سکتا ہے، اور نہیں افغانستان کے بارے میں پاکستان کو بائی پاس کر کے کوئی فیصلہ کیا جا سکتا ہے، اس لیے پاکستان کو شرکت کی دعوت دینا یہ نیٹو اور امریکہ کی مجبوری تھی۔ اس بارے میں آپ کیا کہتے ہیں؟
آپ بالکل صحیح فرماتے ہیں، بلکہ میں بھی سمجھتا ہوں کہ پاکستان کے ساتھ ساتھ ایران کو بھی دعوت دی جانی چاہیے۔ یہ دوسری بات ہے کہ ایران ناٹو کی دعوت قبول نہ کرے، کیونکہ وہ ایک جارحانہ قوت ہے اور افغانستان پہ ناجائز طور پہ قابض ہے۔ یہ آپ نے صحیح فرمایا، اور اس کا تو اعتراف نیٹو نے بھی کیا ہے، امریکہ نے بھی کہا ہے کہ پاکستان ایک اہم عنصر کی حیثیت رکھتا ہے افغانستان میں استحکام اور امن و امان کے اعتبار سے۔ تو میں سمجھتا ہوں اس پہ تو کوئی دو رائے ہو ہی نہیں سکتی، لیکن امریکہ کہتا کچھ ہے کرتا کچھ ہے، عملاً امریکہ اس کی بالکل نفی کر رہا ہے۔ بلکہ آپ یہ دیکھیے کہ اس نے بالا بالا کر رہی جنتا سے ایک 10 سالہ فوجی معاہدہ کر لیا، جس کی روح سے امریکی فوجیوں کو افغانستان میں 10 سال کام کرنے کا موقع ملے گا اور انہیں اڈے کی سہولیات بھی حاصل ہو جائیں گی۔ اور اس وقت امریکہ اور کے جو عزائم ایران پہ ہیں، تو ایک تو اس کو کچھ سہولیات پاکستان میں حاصل ہیں، زمینی بھی فضائی بھی، ہرچند کہ اب اس پہ اس کا دائرہ تنگ کیا جا رہا ہے، لیکن پھر بھی امریکہ کے کافی ایجنٹ تو پاکستان کے اندر موجود ہیں امریکی، تو اور افغانستان ان کا اڈہ ہوگا تو یہ خطے میں امن و امان کے لیے بہت مضر ہوگا، اور اس سے ایران پہ حملہ ہو سکتا ہے۔ پاکستان پہ تو حملہ آئے دن ہوتا ہی رہتا ہے۔ تو یہ کہنا کہ پاکستان ایک اہم عنصر افغانستان کے حل کے سلسلے میں، یعنی آپ نے کرئی سے بالا بالا معاہدہ کر لیا، پاکستان کو کانو کان خبر نہیں ہوئی، اور پاکستان کو بیوقوف بنانے کے لیے کہا جاتا ہے کہ پاکستان افغانستان کے حل کے سلسلے میں ایک بڑا کلیدی عنصر ہے۔ اصل میں امریکہ پاکستان کو صرف راہداری کے لیے استعمال کرنا چاہتا ہے، اور پاکستان کی فوج کو اپنے مقاصد کے لیے استعمال کرنا چاہتا ہے، جیسا کہ وہ 10 سال سے کرتا رہا ہے کہ امریکہ مخالف عناصر کی ان کے ذریعے سے سرکوبی کی جائے اور کرزئی کو وہاں پہ موقع مل جائے اپنی حکومت کو مستحکم کرنے کا۔ اور امریکہ کو شراب، کباب، سامان حرب، پیٹرول، ساری چیزیں جتنی ہیں امریکہ کے فوجیوں کو بہت ہی ارزاں، ابھی تک تو وہ صرف کسٹم کے عملے کو رشوت دیا کرتے تھے اور چلے جاتے تھے۔ گویا پاکستان سے 10 سال سے ایک باقاعدہ قافلہ جا رہا ہے تمام سامان سے لدا ہوا، اور اس پہ محصول نہیں لیا جا رہا ہے۔ میں تو اس کو کھلی اسمگلنگ کہوں گا۔ تو امریکہ یہ سہولیات چاہتا ہے۔ پاکستان کا امریکہ کا اختلاف سے اس قدر ہے، حکمرانوں کا اختلاف میں کہہ رہا ہوں، کہ وہ چاہتے ہیں کہ امریکہ کی اس مجبوری سے، یعنی راہداری کی مجبوری سے فائدہ اٹھا کے کچھ سودے بازی کر لیں، کچھ رقم حاصل کر لیں۔ تو آپ نے دیکھا بہت شرمناک قسم کی سودے بازی ہو رہی ہے، فی کنٹینر یہ 5,000 مانگ رہے ہیں اور وہ اس میں لہج و لال کر رہے ہیں۔ تو یہ تو آپ کو پتا ہے کہ مویشیوں کے میلے میں تو ایسی سودے بازی ہوتی ہے، وہ ہو رہی ہے۔ تو پاکستان کے بھی کردار اس سلسلے میں کوئی قابل رشک نہیں ہے۔
جی بہت بہت شکریہ، بہت بہت شکریہ جناب، لائن پہ رہیے گا۔ صفدر رضا سر، جناب افغانستان کے تعلق سے پاکستان کا جو کردار ہے، پاکستان کی اہمیت ہے، اس کے بارے میں آپ کی رائے کیا ہے؟ کیا افغانستان کا کوئی حل، افغانستان کے بارے میں کوئی بھی ٹھوس فیصلہ پاکستان کو الگ رکھ کے کیا جا سکتا ہے؟
मैं ये समझता हूँ कि इसका जवाब नफी में है। न सिर्फ ये कि पाकिस्तान इसके लिए ज़रूरी है, बल्कि जैसे कि मेरे अभी दोस्त ने कहा कि इसके लिए ईरान भी ज़रूरी है, और इस नेटो के इजलास में ईरान को भी बुलाया जाना ज़रूरी था। अगरचे शायद ईरान जाए ना जाए उसकी मर्ज़ी है, लेकिन बहरहाल ईरान को नहीं बुलाया गया तो हिंदुस्तान को भी नहीं बुलाया गया। लेकिन बहरहाल पाकिस्तान की इसमें कलीदी अहमियत है दो हवाले से। एक तो क्योंकि अफगानिस्तान लैंड लॉक्ड कंट्री है और पाकिस्तान उसको इंटरनेशनल कवानीन के मुताबिक पाकिस्तान पाबंद है कि वो उसको सी पोर्ट और राहदारी की सहूलियात दे, क्योंकि ये इंटरनेशनल रिलेशंस में ये चीज़ बड़ी ज़रूरी है कि लैंड लॉक कंट्रीज़ को जैसे पाकिस्तान है वो दे और जैसे नेपाल है उसको हिंदुस्तान ज़रूर दे। लेकिन एक बात बहुत ही ज़्यादा ज़रूरी है कि जिस पर इशारा हुआ है कि पाकिस्तान अफगानिस्तान के लिहाज से पिछले 30 साल से अमरीका के मोहरे के तौर पर, बल्कि वेस्ट के मोहरे के तौर पर एक कॉलोनियल खिदमत सर अंजाम दे रहा है, और एक किराए की कातिल फौज का हमने किरदार अदा किया है। और पहले हमने सोवियत यूनियन के खिलाफ और उसके बाद तालिबान के खिलाफ और अमरीका के हक में पिछले 35-40 साल से हम मुसलसल अमरीका का साथ दे रहे हैं। तो ऐसी सूरत में पाकिस्तान को पीछे हटा देना और फिर जाना, जैसे कि हमने तालिबान से पहले जो है वो 1988-89 में देखा कि कैसे वहाँ कम्युनिस्ट हुकूमत ख़त्म हो गई और कैसे अमेरिका चला गया और पाकिस्तान बीच में रह गया और फिर पाकिस्तान में बड़े इशू। तो मैं ये समझता हूँ कि आपका कहना ये बिल्कुल दुरुस्त है, कोई भी हल पाकिस्तान की मदद के बगैर नहीं हो सकता, क्योंकि बहरहाल पाकिस्तान अफगानिस्तान की स्टेबिलिटी या उसकी इनस्टेबिलिटी के सिलसिले में एक बहुत बड़ा फैक्टर है और वो रहेगा। तो मैं ये समझता हूँ कि पाकिस्तान को नज़रअंदाज नहीं किया जा सकता था, और पाकिस्तान जो है आज से चंद महीने पहले दिसंबर में होने वाली बॉन कॉन्फ्रेंस में तो नहीं गया था, लेकिन बहरहाल अब पाकिस्तान गया है और पाकिस्तान ने एक अच्छे किरदार का मुजाहरा किया है कि पाकिस्तान ने पार्टिसिपेट किया और पाकिस्तान ने जोर देकर कहा है कि अफगानिस्तान में अमन पाकिस्तान के लिए बहुत जरूरी है और इस खित्ते के मफादात में है, और पाकिस्तान ने अफगानिस्तान में किसी भी किस्म का मुस्तकिल में किरदार कबूल करने के लिए आमादगी जाहिर की है। यह अलग बात है कि पाकिस्तान को किस हद तक और कौन सा किरदार दिया जाता है।
जी, बहुत बहुत शुक्रिया जैदी साहब। शिकागो इजलास के फैसलों के बारे में आपकी राय क्या है?
जी, शिकागो इजलास के जो फैसले हैं वो तो जाहिर है जितने फरीकैन हैं अफगानिस्तान के हवाले से वो तो उस पर पाबंद भी हैं और उसको पे अमल दरामद भी उसी अंदाज से होगा। लेकिन इन फैसलों के अलावा एक अहम उसमें जो पॉइंट जो बहुत ज़्यादा मीडिया में नहीं आया वो है यूरोपियन मिसाइल डिफेंस शील्ड के बारे में।
जी जी।
जो ओबामा साहब ने वहाँ बात की और उसको यूरोपियन कंट्रीज के सामने रखा कि ये जो शील्ड है ये अब प्रोविजनली ऑपरेशनल है जो, और एक्चुअली फुली ऑपरेशनल होगी 2018 में। अब ये शील्ड जो है ये रूस की सरहदों के मुखालफत में कायम हुई है असल में, जबकि मीडिया इसके बारे में हमेशा ये प्रोपेगेंडा करता रहा कि ईरान से चूंकि यूरोप को ख़तरा है इसलिए हम ये शील्ड, ये जितनी शील्ड हैं ये हम कायम कर रहे हैं। तो इस रेफरेंस से और इसी हवाले से नेटो का एक किरदार, और नेटो का किरदार डिफेंस के और यूरोप को बचाने के हवाले से और दुनिया में जंग ना करने के हवाले से वगैरह वगैरह जो उसका रोल डिफाइंड था वो तो अब तब्दील हो चुका, और हमने देखा कि नेटो के ज़रिए अब दुनिया पर कब्ज़ा किया जा रहा है। दुनिया के जो दीगर ममालिक जो अमेरिका को पसंद नहीं हैं या जहां उनके मफादात हैं उस पर नेटो के ज़रिए वो कब्ज़ा कर रहा है अमेरिका। तो इस जो करारदाद के से पहले जो ये बात आई कि हम 2018 में ये जो शील्ड है ये ऑपरेशनल हो जाएगी, तो इस पर इनके रूस के साथ बहुत शदीद इख्तलाफात हैं। पुतिन इस बात को बिल्कुल एग्री करने के लिए तैयार नहीं है और इसी वजह से इनमें कशीदगी पैदा हुई, اور اسی تناظر میں اگر ایران اور افغانستان اور پاکستان کو دیکھا جائے تو اس ریجن میں بھی امریکہ کا جو آنا ہے رہنا ہے وہ چین اور روس کے خلاف اور ایران کو کے گرد دائرہ تنگ کرنے کے لیے وہ 2024 تک وہاں رہے گا، جس کا انہوں نے اظہار بھی کیا اور اس پہ ایگری بھی کیا سب نے، اور تو اس میں امریکہ وہاں سے 30,000 اگر فوجی وہاں سے بلا بھی لے، اور یہ 30,000 فوجی وہ ہیں جو کہ اوباما نے اپنے اقتدار میں آنے کے فوراً بعد بھیجے تھے، تو یہ ان کے آنے کے بعد بھی وہاں پر تربیت کے حوالے سے یہ نیٹو کے افواج موجود رہیں گی، اور ان کا اصل ہدف ہے ایران، روس اور چین، اور اس میں پاکستان کا ایک رول ہے۔ پاکستان اپنے اس رول کو کیسے مینیپولیٹ کرتا ہے اور اس کو اپنے حق میں کس حد تک وہ اس سے فائدہ اٹھا سکتا ہے وہ ابھی تک نظر نہیں آ رہا، سوائے معاشی اور فائنینشیل جو سہولیات حاصل کی ہوئی ہیں اس کے علاوہ، ورنہ اصل بات تو یہ ہے کہ اگر طالبان سے بات ہوتی ہے تو قطر میں ہوتی ہے، ہیڈ آفس بنا تو قطر میں بنا، اور براہ راست جیسے ابھی ہمارے دوست نے کراچی سے کہا کہ اگر بات ہوتی ہے 2024 تک تو وہ بھی ڈائریکٹ ہوتی ہے۔ تو پاکستان کا ایک رول جو انہوں نے دیا ہوا ہے اور جو پاکستان کے حکمرانوں نے اور فوج نے ایکسیپٹ کیا ہوا ہے، اس رول کی روشنی میں اگر ہم یہ قرارداد جو ریزولوشن آیا تو اس میں کوئی بہت لمبی چوڑی تبدیلی نہیں ہے، سوائے اس کے کہ 2013 کے بجائے 2014 میں وہ ہینڈ اوور کرنا شروع کریں گے، لیکن عملاً وہ 2014 میں کتنا نکلیں گے اور 2024 تک وہاں کتنی افواج وہ رکھیں گے اس کی کوئی وضاحت نہیں ہوئی۔ ایک اور بات جو سامنے اس میں نہیں لائی گئی وہ یہ کہ کتنے ہزاروں انسان، معصوم انسان اس جنگ میں کارآمد ہوئے، 40,000 پاکستانی فوجی اس میں اب تک یعنی مر چکے ہیں، اور کتنے بلینز ڈالر جو ہیں وہ اقوام پر قرضہ اس جنگ کی وجہ سے آ چکا ہے، اور یورپ کے جو عوام ہیں وہ اس جنگ کے شدید خلاف ہیں، جس کا اظہار شکاگو کی سڑکوں پہ ہوا بھی، اور وہ اس لیے خلاف ہیں کہ جس جنگ کا جتنا بوجھ ہے وہ وہاں کے عام شہری پر آیا ہوا ہے، اور اس وقت جو اکنامک سسٹم ہے دنیا کا وہ کولیپس کر گیا ہے، جو معاشی جو فائنینشیل سسٹم ہے وہ کولیپس کر گیا ہے، تو یہ جنگ عوام کو، یورپ کے عوام کو یہ بات سمجھ آ چکی ہے کہ یہ جنگ وینیبل نہیں ہے، اور نہ ہی امریکہ شاید یہ جنگ جیتنے گیا ہے، کیونکہ اس جنگ کا کوئی دشمن تو سامنے ہے نہیں، جو انویزیبل اینیمی ہے وہ جنگ کس سے لڑ رہا ہے اور کیا اس نے اس جنگ میں حاصل کرنا ہے، تو جنگ میں حاصل کرنا یہاں کے عوام کو یہ سمجھ آ گئی ہے کہ وہاں کے برے صغیر کہ ان علاقوں میں رہ کر امریکہ بڑی طاقتوں جو ایمرجنگ فورسز ہیں ان کو بھی کنٹرول کرنا چاہتا ہے، اور مڈل ایسٹ کے جو ذخائر ہیں اور وسائل ہیں ان پہ کنٹرول رکھنا چاہتا ہے، اور نیٹو کے ذریعے پورے گلوب پر جو نیو ورلڈ آرڈر اس نے اناؤنس کیا تھا اس کو لاگو کرنا چاہتا ہے، اور اس کے خلاف برطانیہ، فرانس، یورپ، امریکہ کے عوام سڑکوں پر آئے اور انہوں نے احتجاج کیا، اور وہ اس ان اوباما یا واشنگٹن یا پینٹاگون کے فیصلوں کو تسلیم کرنے کے لیے تیار نہیں ہے۔
جی بہت بہت شکریہ جناب۔ پروفیسر شمیم اختر صاحب آپ لائن پر ہیں جناب؟
جی ہاں بالکل۔
جی جناب، ایک نقطے کی طرف جو زیدی صاحب نے اشارہ کیا ہے، اس اجلاس میں امریکی میزائل شیلڈ کا موضوع جو لایا گیا اور اس میں باضابطہ اعلان کیا گیا کہ یورپ میں امریکی میزائل شیلڈ کو آپریشنل کیا جا رہا ہے، اس کے جواب میں روس کا رد عمل بھی کافی سخت رہا ہے، روس کے وزیر دفاع اور دیگر حکام نے اس کے جواب میں اپنے الیگزینڈر اور دیگر میزائلوں کو آپریشنل حالت میں لانے کا اعلان کیا ہے، اس کے پیش نظر کیا آپ یہ سمجھتے ہیں کہ مستقبل قریب میں ایک اور سرد جنگ کا مشاہدہ کیا جائے گا؟
میں تو سمجھتا ہوں کہ سرد جنگ شروع ہو چکی ہے
جی,
اور اس کا آغاز اس وقت سے ہوا جب جارج بش نے فیصلہ کیا کہ 1972 کے جو میزائل شکن نظام تھا
جی
اس میں تبدیلی کر کے, گویا اس معاہدے کی نفی کرتے ہوئے وہ تنصیبات اپنی پولینڈ اور چیکوسلوکیا میں رکھیں گے, اور اب اس کی توسیع کر کے انہوں نے ترکی میں بھی رکھ دیا ہے میزائل سسٹم اور ریڈار کا. تو اور یہ ان کو بتایا ہے روس کو مطمئن کرنے کے لیے کہ نہیں آپ اطمینان رکھیں, آپ کے لیے کوئی خطرہ نہیں ہے, ہمیں تو ایران سے خدشہ ہے کہ وہ یورپ پہ نہ حملہ کر دے, اس وجہ سے ہم نگرانی کا اور اس کے ساتھ ساتھ میزائل سے دفاع کا انتظام نصب کر رہے ہیں. لیکن ظاہر سی بات ہے کہ روس کو تسلی سے تو مطمئن نہیں کیا جا سکتا. روس جانتا ہے کہ اس سے وہ توازن طاقت جو کہ 1945 کے بعد سے روس اور امریکہ کے درمیان قائم ہوا تھا اور جس کی بنا پہ دنیا میں ان دونوں طاقتوں میں تصادم نہیں ہوا, اس میں اب تری آ جائے گی. اس وجہ سے کہ امریکہ اس ڈھال سے یورپ کو محفوظ کر لے گا اور اپنی سرزمین کو محفوظ کر لے گا, جبکہ ایسا متبادل حفاظتی نظام روس نے ابھی نہیں قائم کیا کیونکہ وہ 1972 کے معاہدے پہ قائم ہے. تو اس کا مطلب یہ ہے کہ یہ سارا توازن اب پر ہو جائے گا, تصویراتی توازن, اور امریکہ کو بالادستی حاصل ہو جائے گی کہ ایران کی آڑ لے کے وہ اپنی اہم کلیدی تنصیبات کو پیسو ڈھال اپنی استعمال کر لے گا, ان کے حفاظت کا انتظام کر لے گا. لیکن روس چونکہ متبادل دفاعی نظام نہیں بنا سکا لہذا اس پہ حملہ کر سکتا ہے. تو یہ تو روس کے لیے بڑا خطرہ ہے, اور وہیں سے دونوں کے درمیان دیکھیے اختلافات شروع ہو گئے. تو انہوں نے یہ کہا کہ صاحب ہم آپ کے ساتھ تعاون کرنا چاہتے ہیں, آپ کو یقین دلانا چاہتے ہیں کہ روس کے خلاف استعمال نہیں ہوگا. اس نے کہا اگر آپ واقعی تعاون چاہتے ہیں تو ہمیں کم از کم اس کی فیصلہ کن ادارہ جو ہے اس سلسلے میں کہ وہ کب استعمال کیا جائے, کہاں اس کی تنصیب ہو, جو نظام اس کا فیصلہ کرے گا اس میں ہمیں دخیل ہونا چاہیے, تو اس کو روس کو شامل کرنے کے لیے تیار نہیں. میں بالکل آپ سے اتفاق کرتا ہوں. لیکن جناب دیکھیے
جی,
اس وقت تو انہوں نے سر جنگ کے بعد اسلام کو ایک خطرے کے طور پر پیش کیا ہے, اور یورپ کی تمام طاقتوں کو بشمول روس انہوں نے متحد کر لیا ہے. آپ دیکھیں نا, افغانستان میں اڈے بن رہے ہیں اور 10 سال کے لیے امریکہ نے وہاں پہ اڈے قائم کرنے کا ٹھیکہ لے لیا ہے, ضمانت لے لی ہے, اور روس اس کے ساتھ تعاون کر رہا ہے, اور پاکستان نے اس کا راستہ اگر بند کر دیا اس کی رسد کی تفصیل کا, تو روس چند ڈالروں کی لالچ میں امریکہ کو متبادل راستہ دے رہا ہے اور ازبکستان دے رہا ہے. تو ہمارے لیے سمجھ میں نہیں آتا کہ اگر روس امریکہ کے اختلافات ایسے بنیادی ہیں تو وہ امریکہ کے حد کیوں مضبوط کر رہا ہے, جبکہ افغانستان میں امریکی اڈے کی زد میں, امریکی جو اڈے قائم ہوں گے تو اس کی زد میں روس بھی آئے گا. تو میں تو سمجھتا ہوں کہ روس کی پالیسی اس وقت جو ہے اس میں استحکام نہیں ہے.
جی بہت بہت شکریہ صفدر رضا صاحب. جناب آپ کیا کہتے ہیں امریکی میزائل شیلڈ کے بارے میں, روس کی جو تشویش ہے؟
ایک طرف تو بڑا ہو کے میں
جی
میں یہ عرض کرنا چاہتا تھا جو کہ بات نہیں ہوئی کہ انتخابات, یعنی امریکی انتخابات سے صرف 5 مہینے پہلے پریزیڈنٹ اوباما نے دنیا کے لیڈروں کو اپنے پاس جمع کیا, کیونکہ وہ سفارتی سطح پر اور خارجہ پالیسی کے لحاظ سے صدر اوباما نے جو تبدیلی کا نعرہ بلند کیا تھا اور انہوں نے کہا تھا کہ وہ ٹو سٹیٹ سلوشن پر توجہ دیں گے, یعنی فلسطین کے ایشو پر توجہ دیں گے, اور وہ اپنی فوجیں ساری کی ساری سن 2012 تک انہوں نے وعدہ کیا تھا کہ نکال لیں گے, इन और उसके अलावा उन्होंने बहुत सारी बातें की थी कि वार ऑन टेरर को मैं एक और स्ट्रेटजी के तहत ख़त्म कर लूँगा। तो इन तीनों बातों में ही वो नाकाम हो गए। आपने देखा कि किस बुरे तरीके पर उनको शिकस्त हुई है कि वो इसराइल की हुकूमत को वक्ती तौर पर भी गजा और वेस्ट बैंक में बिल्डिंग्स के जो वो तौसी पसंदाना अजायम है उसको वक्ती तौर पर भी रोकने में नाकाम रहे और वो फलस्तीनियों की किसी भी उम्मीद का महवर न बन सके। और जैसा कि आपने देखा कि उन्होंने आज से चंद साल पहले काहरा में ऐलानात किए थे और काहरा में बहुत पुरजोश तकरीर की थी मुसलमानों को वू करने की और मुसलमान इस पर खुश भी बहुत हुए थे। तो बहरहाल फ़लस्तीन के बारे में अमरीका उससे भी ज़्यादा अब इसराइल को मदद दे रहा है और फ़लस्तीनियों का कोई सुनने वाला नहीं और उनकी कोई निगोसिएशन नहीं हुई और बावजूद ये हुकूमत बिल्कुल नाकाम हो गई। उसके अलावा नेटो के मामलों में भी इस हुकूमत को बहुत बड़ी बड़ी शिकस्तों का सामना करना पड़ा। तो इंतखाबी मुहिम शुरू करने से पहले प्रेसिडेंट ओबामा अपने वोटर्स को बताना चाहते हैं कि मैं दुनिया के अमन के लिए अपनी खारजा पॉलिसी के जो मैंने वादे किए थे मैं उन पर पेशरफ्त कर रहा हूं, लेकिन मैं ये समझता हूं कि नेटो कॉन्फ्रेंस की इस अंदाज में नाकामी, जबकि पाकिस्तान के सदर से वो एक छोटी सी बात नेटो रूट की सप्लाई की बहाली नहीं मनवा सके, वो सोवियत यूनियन वो एक और जो जंग से बचने के लिए डेमोक्रेट्स का नारा था अब वो यूरोप में मिसाइल शील्ड की बात कर रहे हैं, अब वो नेटो की तौसी की बात कर रहे हैं, अब फलस्तीन के बारे में वो बिल्कुल खामोश हैं। यानी उनकी खारजा पॉलिसी प्रेजिडेंट ओबामा की जो कि तब्दीली का नारा के साथ आई थी वो नाकाम हो चुकी है। वो अपने वोटर्स के पास जाने से पहले एक नई कंपेन से पहले वो कुछ करके दिखाना चाहते थे, लेकिन मैं ये समझता हूँ कि उनको इसमें भी नाकामी हुई। और ये नेटो कॉन्फ्रेंस मैं समझता हूँ कि अगरचे बुरी तरह तो नहीं लेकिन काफ़ी हद तक नाकाम हो गई कि इसके सिर्फ उन्होंने चंद पैसों का वादा किया और उन्होंने कहा कि हम 14 को सन 2014 में इनखला कर जाएंगे और उसके बाद कुछ अरसे तक हम रखेंगे। मैं ये समझता हूँ कि ये एक डिवेलपमेंट थी। उसके साथ साथ पाकिस्तान को वू करने की और नेटो सप्लाई लाइन खुलवाने की और नेटो की अफगानिस्तान में मुश्किल कम करने के लिए उन्होंने पाकिस्तान के एक और दोस्त तुर्की के वजीर आजम को पाकिस्तान में भेजा हुआ था ताकि ऑन द साइड लाइन्स यानी कि शिकागो कॉन्फ्रेंस के बराबर ही पाकिस्तान में, क्योंकि अपोजिशन ने कड़ा रवैया अपनाया हुआ है कि नेटो सप्लाई लाइन और अमरीका से तआवुन रोक दिया जाए और आवाम की बहुत बड़ी अक्सरियत, मुझे इजाजत दीजिए कि आवाम की बहुत गालिब अक्सरियत नेटो सप्लाई रोके रहने के हक में है। उन्होंने कहा कि अगर इसको बहाल किया गया तो हम सड़कों पर आएंगे और उनको खराब करेंगे। तो तुर्की के वजीर आजम यहां आए हुए थे, ये वही तुर्की है जिसने अमरीका को रास्ता इराक पर हमला करने के लिए 2003 में रास्ता देने से इनकार कर गया था। वही तुर्की अब कहता है कि अफगानिस्तान के लिए आप रसद का रास्ता खोल दीजिए क्योंकि तुर्की की अफवाज भी हैं। तो मैं ये समझता हूं कि पाकिस्तान में भी इस बात पर, अगर तुर्की से पाकिस्तान के अच्छे ताल्लुकात हैं लेकिन बहरहाल पाकिस्तान में बहुत शदीद तबसरे हुए हैं कि एक अमेरिका ने एक अपना एक और मोहरा इस इलाके में अपनी सियासत को आगे बढ़ाने के लिए तुर्की की सूरत में भेज दिया है। तो मैं ये समझता हूँ कि ये ऐसी डिवेलपमेंट्स हैं जो कि शिकागो कॉन्फ्रेंस से मरबूत थी कि जो अमरीका की खारजा पॉलिसी और अमरीका की स्ट्रेटिजिक पॉलिसियों की नाकामी का बड़ा सबूत है। क्योंकि बहरहाल इस सारी बातों के बावजूद तुर्क वज़ीर-ए-आज़म सिवाय पार्लियामेंट में खिताब करने के कुछ हासिल करके नहीं गए। तो ये अमरीका के जवाल की और इस अंदाज में कि अमरीका अकब नशीन इख्तियार कर रहा है, अमरीका पीछे हट रहा है और आज़ादी पसंद आवाम और दुनिया की जिंदा कौमें उसकी शिकस्त देने के लिए, और मैं ये समझता हूँ कि अमरीका का डेमोक्रेट्स का सॉफ्ट चेहरा भी अब काम नहीं आएगा और अमरीका की अकब नशीनी का आगाज हो चुका है और नेटो कॉन्फ्रेंस की नाकामी में हमने अमरीका को झुकते देखा है।
जी बहुत बहुत शुक्रिया जी जैदी साहब। तुर्क वजीर आजम के दौरे पाकिस्तान के बारे में आप क्या कहेंगे? क्या ये दौरा शिकागो इजलास और नेटो और पाकिस्तान के इख्तलाफ से मुर्तबित था?
जी तुर्की का रोल ओवरऑल अगर देखा जाए तो बहुत ही नेगेटिव और बहुत इसको मैं कहूंगा गंदा किरदार हो गया है मुस्लिम वर्ल्ड के हवाले से।
जी
और जब से वो अमेरिका का अलाई डायरेक्टली बना है, उनका तुर्की का रोल आप सीरिया के हवाले से देखें और इसी तरह जिस अमेरिका ने मुस्लिम वर्ल्ड में सऊदी हुक्मरान चूंकि बहुत बदनाम हो चुके हैं इन मायनों में कि वो अमेरिका के बिल्कुल पिट्ठू हैं, उनके मफादात का तहफ्फुज करते हैं, तो अमेरिका ने दो मोहरे सामने खड़े किए हैं, एक अमीर कतर और दूसरा टर्की। टर्की ने अब जो रोल अपनाया है वो अमरीकी साम्राज्य के मफादात के की हिफाजत करने का रोल है, हाँ वो दुनिया में कहीं भी हो। और उसी तनाजुर में इनका जो विजिट था पाकिस्तान का, वो यकीनन शिकागो कॉन्फ्रेंस से पहले था, और उसमें अमेरिका की ये आवाज़ जो कि पाकिस्तान के सदर भी उस आवाज़ का हिस्सा हैं, लेकिन पब्लिक कंजम्पशन के लिए ये ज़रूरी था कि टर्की का या किसी भी मुस्लिम वर्ल्ड का या कतर का अमीर आता तो शायद वज़न ना होता, क्योंकि पाकिस्तान और टर्की ब्रदरहुड का बहुत और पाकिस्तान में बहुत इज्जत है टर्की की, टर्की में भी पाकिस्तानियों को बहुत एहतराम से देखा जाता है। तो उसके लिए सॉफ्ट कॉर्नर पार्लियामेंट में क्रिएट करना या जनरली एक फिज़ा हमवार करने के लिए उनका ये दौरा था, जो कि बिल्कुल एक, अब ये हथकंडे ऐसे हैं जो कि आम आदमी समझता है, मतलब ये पुराने जो हथकंडे थे ये अब कारगर नहीं है। आम जो अवाम का इज्तमाई शऊर है वो साम्राज्य की तमाम कोशिशों को आज मैं समझता हूँ जितने अच्छे तरीके से समझता है, शायद इससे पहले ना समझ पाता हो, क्योंकि मीडिया का एक रोल है। और अब वो इस ग्लोबल विलेज में अवाम बहुत बाशऊर हैं, और अब ये सदी चूंकि अमरीकी साम्राज्य के जवाल की सदी है जिसका प्रोसेस शुरू हो चुका हुआ है, उसमें इस तरह के अदारे जो कि 63 इयर्स पहले जो नेटो कायम हुआ था और जिसके मकासद उस वक्त सर जंग में यानी बर्लिन के इशू पर और उसमें यूरोप को बचाना जंग से और दुनिया अमेरिका की सरपरस्ती में, वो तो जब सोवियत यूनियन ख़त्म हो गया तो इस अदारे को तो वैसे ही ख़त्म हो जाना चाहिए था। और ये मैं आम बात कर रहा हूँ, जो पाकिस्तान के आम शहरी यहाँ आते हैं उनसे गुफ्तगू जब होती है तो वहाँ के और दुनिया भर के अवाम का शऊर बहुत बुलंद हो चुका है
जी।
उनका कहना भी उसी तरह है जैसे दुनिया भर के यूरोप के अवाम आज ये बात कर रहे हैं कि क्या नेटो आज रेलेवेंट है, वो नेटो जो सोवियत यूनियन के अगेंस्ट कायम किया गया था, आज वो सोवियत यूनियन जब नहीं रहा तो इसकी ज़रूरत भी नहीं रहनी चाहिए थी। इसी तरह जो वॉरसा पैक्ट था, होना तो ये चाहिए था कि जब सोवियत यूनियन ख़त्म हुआ तो वॉरसा पैक्ट भी ख़त्म हो जाना चाहिए था, न सिर्फ वो ख़त्म हुआ बल्कि उन्होंने पोलैंड को भी उसमें शामिल कर लिया। चुनाचे जो रोल था नेटो का, तारीखी रोल जिस वजह से ये कायम किया गया था, वो तो हो चुका है ख़त्म। और उसके जो तारीखी पस मंज़र था या जो उसकी कंट्रडिक्शन थी उस वक्त, उसमें ये मर्ज हुआ था अदारा, उसकी ज़रूरत तो अब नहीं रही। और ये अदारा जो कि यूरोप को बचाने के लिए कायम हुआ था, अब वो दुनिया में जंगें मुसल्लत कर रहा है, वो जो हुकूमत के सरबराह हैं उनको टॉपल कर रहा है, जमहूरियत के नफाज के लिए वहाँ जाकर वो हमले करता है। सिक्योरिटी काउंसिल की 1973 का जो रेजोल्यूशन आया उसकी रोशनी में, वो रेजोल्यूशन था टू सेव द सिविलियंस ऑफ लीबिया, लीबिया के शहरियों को बचाने की बजाय नेटो ने वहाँ जाके हजारों इंसानों को मार डाला। तो ये जो रोल है नेटो का, ये अब दुनिया भर के अवाम समझ चुके हैं कि ये रोल हिफाजत के लिए तो नहीं है, बल्कि ग्लोब पर यूनिपोलर वर्ल्ड में अमरीकी साम्राज्य का मुकम्मल तसल्लुत हासिल करने के लिए ये नेटो का ये अदारा ये काम कर रहा है। और ये अदारा इस वक्त सबसर्वियंट है अमेरिकन इंटरेस्ट का, जो कि दुनिया भर के अवाम जान चुके हैं, और तभी सड़कों पर यूरोप के लोग भी, अमेरिका का आम, पाकिस्तान का आम शहरी भी नेटो के भी खिलाफ है, अमेरिका के भी खिलाफ है। और अमेरिका की फॉरेन पॉलिसी उस तरह से नहीं चल पाएगी जैसा कि अमेरिका की फॉरेन पॉलिसी बनाने वाले समझते हैं, क्योंकि तारीख अपना रास्ता अक्सर औकात खुद मुतय्यन करती है, और मैं समझता हूँ कि तारीख ने ये रास्ता इख्तियार कर लिया है जो अवाम की अक्सरियत का रास्ता है कि साम्राज्य इम्पीरियलिज्म जो है वो इस वक्त ज़वाल पज़ीर है और अल्टीमेट इसका एंड होना है, अवाम की फतह होनी है। दुनिया भर के अवाम इस वक्त अमरीका के और यूरोप के फॉरन पॉलिसी के खिलाफ हैं।
بہت بہت شکریہ، بہت بہت شکریہ علی جعفر زیدی صاحب، اسی کے ساتھ ہم صفدر رضا صاحب اور پروفیسر شمیم اختر صاحب ان دونوں حضرات کے بھی شکر گزار ہیں. بہرحال نیٹو کے تو وجود کے بارے میں ہی سوالیہ نشان لگایا جا رہا ہے کہ سوویت یونین کے خاتمے کے بعد نیٹو کو باقی رکھنے کا کیا جواز رہ گیا ہے، اور علی جعفر زیدی صاحب کی یہ بات 100% صحیح ہے کہ نیٹو امریکی سامراج کی توسیع کا ایک ذریعہ اور حربہ ہے. اسی کے ساتھ پروگرام انداز جہاں اپنے اختتام کو پہنچتا ہے. ہم آپ سے اجازت چاہتے ہیں. خدا حافظ.